अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनॉमिक टाइम्स, था संचार नेटवर्क मा,
इकोनॉमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसाय का लागि सही सूचना जरूरी छ।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। निर्वाचन आयोगले अनुमति नदिँदा धानको समर्थन मूल्य तोकिएन, किसान अन्यलमा। सुस्त राजस्व गम्भीर समस्याको सङ्केत, विज्ञ भन्छन् राजस्व असुली लक्ष्यभन्दा धेरै कम भए यसै चुनौतीतर्फ असर पर्छ। अड्कियो नेपाल विद्युत बङ्गलादेश लैजाने प्रक्रिया, भारतसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढ्न सकेन। इन्टरनेट विस्तारमा 7.5 अर्ब खर्च, उपलब्धि न्यून। र लघु वित्तका ऋणी पनि कालो सूचीमा, कार्तिक 18 सम्म 39 जना ऋणी कालो सूचीमा परे। किसानले धान काटेर थन्काउने बेला भइसक्दा पनि सरकारले यसपटक धानको समर्थन मूल्य तोकेको छैन। पाकेर भित्र्याउने समय बितिसक्दा पनि सरकारले धानको मूल्य नतोक्दा सस्तो मूल्यमा बिचौलियालाई दिन किसानहरू बाध्य भएको नेपाल कृषक सङ्घका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो। गत वर्ष भदौमै धानको समर्थन मूल्य तोकिएको थियो। उहाँले भन्नुभयो, हिमाली र पहाडी भेगमा धान काटिसकियो, तराईमा पनि मङ्सिर सम्म काटेर सकिन्छ। मङ्सिरमा धान भण्डार गर्ने क्षमता नहुँदा किसानले सस्तोमा बिचौलियालाई बेच्नुपर्ने बाध्यता छ। समर्थन मूल्य छिटो निर्धारण भएमा किसानलाई सोही मूल्यका आधारमा मानेर धान बेच्न सजिलो हुने उहाँको भनाइरहेको छ। उहाँले भन्नुभयो, अब चुनाव आइसक्यो, त्यस अघि नै किसानले धान काटिसक्छन्। चुनाव अघि समर्थन मूल्य तोकिने सम्भावना कम छ। किसानले धान बेचिसकेपछि तोकेको समर्थन मूल्यको के अर्थ? कृषि मन्त्रालय स्रोतका अनुसार गत साउनमै उद्योग वाणिज्य आपूर्ति मन्त्रालयबाट समर्थन मूल्य अर्थ मन्त्रालयमा पठाइएको र अर्थ मन्त्रालयबाट मन्त्री परिषदमा पुगेको मूल्य अहिले निर्वाचन आयोगमा अड्किएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार मोटा धानका लागि 2,867 रुपियाँ प्रति मेट्रिक टन र मसिरो मध्यम धानको लागि प्रति मेट्रिक टन 3,128 रुपियाँ प्रस्ताव गरिएको थियो। अघिल्लो वर्ष सरकारले मोटा धानको प्रति मेट्रिक टन मूल्य 2,752 रुपियाँ र मध्यम किसिमको धानको मूल्य 2,902 रुपियाँ तोकेको थियो। यसपटक समर्थन मूल्य थोरै बढाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, गत वर्षको भन्दा केही रुपियाँ बढेको छ, तर साउनमा प्रस्ताव गरेर मूल्य उद्योग मन्त्रालयमा पठाएका हौँ। उद्योग मन्त्रालयबाट अघि बढ्ने कुरा हो, बाँकी हाम्रो जिम्मा रह उद्योग वाणिज्य मन्त्रालयले तोकेको समर्थन मूल्यलाई मूल्य दिनुअघि अर्थ मन्त्रालयमा पठाउनु पर्ने हुन्छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा समर्थन मूल्य र खरिद मूल्यको बीचमा मूल्य अन्तर भएमा स्वत भर्ना उपलब्ध गराउने बताएको छ। सोही अनुसारमा मूल्य बीचको अन्तर पाएमा स्वत भर्ना किसानले पाउनेछन्। नजिकै गरेको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावलाई लिएर निर्वाचन आयोगले असोजबाटै आचार संहिता लागू गरेको थियो। आचार संहिता लागू भएका बेला समर्थन मूल्य तोक्न मिल्ने नमिल्ने आयोगले निर्णय पर्ने मन्त्रालय स्रोतको दावी रहेको छ। नेपाल सरकारले निर्धारण गरेको मूल्य धान खरिद गर्ने व्यवस्था का लागि न्यूनतम समर्थन मूल्य कार्यान्वयनका लागि नेपाल सरकार मन्त्री परिषदको मिति 2077-74 को निर्णय अनुसार न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका 2077 स्वीकृत गरिएको थियो। मन्त्रालयले स्वीकृत निर्देशिका को अधीनमा रही सहकारीबाट न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कार्यक्रम आर्थिक वर्ष 2077-78 प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ मार्फत सञ्चालन रहँदै आएको छ। निर्वाचन आयोगले अनुमति नदिँदा धानको समर्थन मूल्य तोकिएन, नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। चालु आर्थिक वर्षको 3.5 महिनाको राजस्व आमदानी आङ्कडाले आगामी दिनमा गम्भीर समस्या आउने सङ्केत देखिएको छ। यस वर्षको 17 सरकारले 2.28 खर्ब रुपियाँ राजस्व असुली गरेको छ, जबकि यही अवधिमा सरकारले चालु खर्च मात्र 2.45 खर्ब रुपियाँ पुगेको छ। राजस्व असुलीभन्दा सरकारको चालु खर्च 17 अर्ब रुपियाँले बढी छ। आगामी दिनमा पनि राजस्व आमदानीले चालु खर्च समेत धान्न नसक्ने अवस्था आए सरकार गम्भीर रूपमा वित्तीय समस्यामा फस्नेछ। सरकारी आय व्ययको हिसाब राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रकको कार्यालयका अनुसार 17 सरकारले वैदेशिक अनुदानसहित 2.54 खर्ब रुपियाँ आमदानी गरेको छ। यही अधीनमा खर्च हुने 3.09 खर्ब रुपियाँ पुगेको छ। अहिलेसम्म सरकारलाई आफ्नो सम्पूर्ण खर्च चलाउन 55 अर्ब रुपियाँ ऋण खोजेर जुगो गर्नु परेको छ। गत वर्षभन्दा यो वर्ष बजेटको आकार बढेर आएपछि सरकारले खर्चसँगै आमदानी पनि बढ्नु पर्ने हो। तर यो वर्ष खर्च बढ्ने तर आमदानी घट्ने भएपछि समस्या देखिएको छ। चालु आर्थिक वर्षको बजेटको आकार गत वर्षको भन्दा करिब 10% ठुलो छ भने राजस्व सङ्कलनको लक्ष्य पनि गत वर्षको भन्दा करिब 19% बढाएर राखिएको छ। राजस्व असुली र सरकारी खर्चलाई गत वर्षसँग तुलना गर्दा सबै किसिमले यो वर्षको अवस्था निराशाजनक देखिएको छ। 2 आर्थिक वर्षको 3.5 महिनाको राजस्व असुलीको तुलना गर्दा यो वर्ष 70 अर्ब रुपियाँ कम उठेको छ। बजेटमा राखिएको लक्ष्य अनुसार यो वर्ष झनै धेरै राजस्व उठ्नुपर्ने हुन्छ। यस्तै सरकारले कुल आमदानी पनि गत वर्षभन्दा न्यून छ। गत वर्ष 17 सरकारले 3.24 अर्ब रुपियाँ कुल आमदानी पुगेको थियो। यो वर्ष 2.54 अर्ब रुपियाँ मात्रै पुगेको छ। 2 आर्थिक वर्षको राजस्व असुलीलाई प्रतिशतका आधारमा हेर्दा पनि यस वर्ष करिब 1/3 कम छ। गत वर्ष 17 राजस्व असुली 25%भन्दा माथि पुगेकोमा यो वर्ष 16%मा सीमित रहेको छ। पूर्व अर्थसचिव शिशिर कुमार ढुङ्गानाले राजस्व असुली लक्ष्यभन्दा धेरै कम भए यसको चौतर्फी असर पर्ने बताउनुहुन्छ। राजस्वले चालु खर्च मात्र धान्न सकेन भनेर यसलाई सामान्य अर्थमा लिन नहुने उहाँको भनाइ रहेको छ। सुस्त राजस्व गम्भीर समस्याको सङ्केत कारोबार दैनिकमा समाचार रहेको छ। नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रको सहकार्यमा भारतको भूमिका निर्णायक बनेको छ। बङ्गलादेश पठाउन विद्युत प्रसारण लाइन निर्माणका लागि भारतीय भूमि प्रयोग गर्न पाए मात्र नेपालले बङ्गलादेशलाई आवश्यक ऊर्जा निर्यात गर्न सक्छ, नत्र नेपालमा उत्पादित विद्युत बङ्गलादेशले किन्न असम्भव हुन्छ। ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बङ्गलादेशले 5-10 हजार मेगावाट विद्युत किन्न सक्छ। बङ्गलादेशमा कोइला मार्फत विद्युत उत्पादन गरिन्छ जुन महँगो परिरहेको छ। नेपालबाट निर्यात हुने विद्युतीय ऊर्जा कोइलाभन्दा निकै सस्तो पर्छ। अर्को महत्त्वपूर्ण पक्ष, बङ्गलादेश र भारतलाई वर्षायाममा बढी बिजुली चाहिन्छ। वर्षायाममा भारतको माथिल्लो भेग र बङ्गलादेशमा गर्मी हुन्छ, यस बेला ऊर्जा खपत बढी हुन्छ। नेपालमा भने वर्षायाममा बिजुली बढी भएर खेर जान्छ। बढी हुने बिजुली बजार भारत र बङ्गलादेश हुन्छ, तर त्यसका लागि नेपालले बङ्गलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय वार्ता गर्नुपर्ने पूर्व ऊर्जा सचिव देवेन्द्र कार्की बताउनुहुन्छ। मेरो कार्यकालमा पनि त्रिपक्षीय वार्ताका लागि भारतसँग लगातार प्रयास गरेका हौँ, तर त्यो सफल हुन सकेन। यही जेठमा मन्त्रालयबाट अवकाश पाएका पूर्व सचिव कार्कीले भन्नुभयो, हामीले भनेको भारतले नसुनेपछि बङ्गलादेशलाई भारतसँग त्रिपक्षीय वार्ता आग्रह गर्न भनेका छौँ, किनकि अहिले भारत र बङ्गलादेशको सम्बन्ध हाम्रोभन्दा राम्रो र घनिष्ठ रहेको छ। बङ्गलादेशले नेपालबाट विद्युत आपूर्तिका लागि भारतसँग उच्च तहमै वार्ता गरेको छ। बङ्गलादेशले नेपालको बिजुली आफ्नो देशमा लैजान बाटो खोलिदिन भारतलाई लामो समयदेखि आग्रह गरे पनि पछिल्लो केही समय उच्च तहमै पहल हुन थालेको छ। अड्कियो नेपालको विद्युत बङ्गलादेश लैजाने प्रक्रिया, कान्तिपुर दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
हाकिम साहब, यसो मानेश्वरतिर पुगेरौँ कि?
कार्कीजी, जहिले कामको बेला मानेश्वर मानेश्वर होइन, के छ र त्यहाँ?
मञ्जुश्री फाइनेन्समा खाता थियो त्यसैले नै हाकिम साहब।
लौ, तपाईँलाई त थाहै रहेनछ, हाम्रै सुविधाका लागि मञ्जुश्री फाइनेन्स लिमिटेडले यही चाबेल, गोङ्गबु र कलङ्कीमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ नि।
अब त सजिलो हुने भयो।
निक्षेपमा सर्वाधिक ब्याज दर भएको नेपाल राष्ट्र ब्याङ्कबाट गभर्नरको इजाजत
प्राप्त मञ्जुश्री फाइनान्स लिमिटेड प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँ फोन 01-4794-170 शाखा कार्यालय न्यू रोड चाबहिल गंगबु र कलंकी
होइन आज पनि चट्ट पर कता हो दाजु
कहाँ हुन्छ गरे कृषि विकास बैङ्क जान लाइछु
ए आज पनि कृषि विकास बैङ्क आज चाहिँ किन नि
अन्तखेरि नयाँ नयाँ योजना नयाँ नयाँ सुविधा ल्याएको ल्याइ गर्छ गरे अन्त जान पर्यो नि त कृषि विकास बैङ्क
फेरि के ल्यायो त्यस्तो नयाँ योजना कृषि विकास बैङ्कले
के हुन्छ गरे 16 वर्ष मुनिका बच्चाहरूको उज्जवल भविष्यका निम्ति छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ गरे
ओहो हो र के रहेछ त्यसमा भन्नुहोस् त
के हुन्छ के अरे 16 वर्ष मुनिका बालबालिकाले न्यूनतम 20,000 रुपियाँमा खाता खोल्न मिल्ने आकर्षक ब्याज दर सहित छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ अब तपाईँलाई पनि मिल्छ भनेदेखि गएर खोलिहाल्नुहोस् छोरा छोरीको भविष्यको कुरा
आहा यो त गजब रहेछ म पनि आजै कृषि विकास बैङ्कमा गएर छोराछोरीको खाता खोलिदिइहाल्छु
हो त के अरे यसरी बेलैमा कृषि विकास बैङ्क कहाँ गएर छोरी छोरा जीवन समुन्नत मुद्दती खाता खोलिदियो भोलि आफू तलमाथि पऱ्यो भने पनि ढुक्क भयो नि त छोराछोरीको भविष्य बनेन
कृषि विकास बैङ्कले 16 वर्ष मुनिका बालबालिकाले न्यूनतम 20,000 रुपियाँमा खोल्न मिल्ने आकर्षक ब्याज दर सहितको छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ तपाईँ पनि नजिकैको कृषि विकास बैङ्कमा आजै सम्पर्क गर्नुहोस् है
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ अब बाँकी आर्थिक समाचार इजिप्टको सार्म एल सेखमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासम्मेलनका पक्षका राष्ट्रहरूको 27 सम्मेलन COP27 सुरु भएको छ जलवायु परिवर्तनका कारण कालान्तरमा पृथ्वीको अस्तित्व नै नरहने भन्दै यसले निम्त्याएको समस्या समाधानको खोजी गर्दै कार्यान्वयनतर्फ संलग्न गराउन UNFCCका 198 पक्षीय राष्ट्रहरू एकै छानामुनि जम्मा भएका छन् जलवायु परिवर्तनका विभिन्न एजेन्डाहरू लिएर नेपालले पनि कोपमा भाग लिएको छ कोपमा जलवायु परिवर्तन जन्य हानि नोक्सानी एजेन्डा औपचारिक रूपमा समावेश गरिएको छ कोपका अध्यक्ष डाक्टर सामेह सोक्रीले औपचारिक रूपमा कोपका एजेन्डालाई अन्तिम रूप दिनु भएको छ सम्मेलनमा ती एजेन्डा बहसको पैरवी गरिनेछ महत्त्वपूर्ण र मुख्य एजेन्डाको रूपमा रहेको जलवायु परिवर्तनको हानि नोक्सानीको मुद्दा पनि समावेश गरिएको छ यसले कोपमा सहभागी नेपाली प्रतिनिधि उत्साहित देखिएका छन् जलवायुका कारण पुगेको हानि नोक्सानीका लागि नेपालले छुट्टै वित्तीय व्यवस्थापन हुनुपर्ने र हानि नोक्सानीको लागि क्षतिपूर्तिसहित पाउनुपर्ने लगायतका एजेन्डा उठाउँदै आएको छ जलवायु जन्य जोखिमका कारण उत्पन्न प्राकृतिक विपत्ति लगायतका कारण नेपालको अर्थतन्त्रमा ह्रास हुँदै गइरहेको भन्दै नेपालले त्यसको क्षतिपूर्तिका लागि छुट्टै वित्तीय व्यवस्थापनमा जोड दिएको छ धनी राष्ट्रका कारण सिर्जित भएको जलवायुजन्य प्रकोपले नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई बढी प्रभाव पारेको र यसको क्षतिपूर्ति स्वरूप धनी राष्ट्रले छुट्टै वित्तीय सहयोग उपलब्ध गराउने नेपालको माग रहेको छ वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कणेलले पछिल्लो समय जलवायु परिवर्तनका कारण निम्तिएको बाढी पहिरो डुबान जस्ता प्राकृतिक प्रकोपका कारण पनि हानि नोक्सानी बढेको भन्दै यसका लागि वित्तीय सहयोग बढाउनु पर्ने एजेन्डा अबको छलफल हुने बताउनु भएको छ पछिल्लो समय जलवायुजन्य प्रकोपको क्षति बढिरहेको छ विकसित राष्ट्रका कारण यसको हानि तथा नोक्सानी हामीले बेहोरिरहेका छौँ यसको क्षतिपूर्ति हामीले पाउनुपर्छ र यसका लागि छुट्टै वित्तीय व्यवस्थापन हुनुपर्छ भनेर लबिङ गर्नेछौँ उहाँले भन्नुभयो विश्वव्यापी रूपमा कार्बन उत्सर्जनकामा पनि नघटाइ हुँदैन तापक्रम वृद्धि रोक्नुपर्ने लगायतका एजेन्डालाई छलफल तथा पेरिस सम्झौता कार्यान्वयनमा दबाब दिने उहाँले बताउनु भएको छ भारतले ठुलो टाइल्स कम्पनी कजिरिया सिरोमिक्स नेपालको व्यापारिक समूह रमेश कर्पसँग मिलेर उद्योग खोल्ने भएको छ नेपालमा सबैभन्दा ठूलो कम्पनी स्थापना गर्ने गरी दुई समूहबीच व्यावसायिक सम्झौता भएको सम्झौतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र काजरिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक काजरियाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कम्पनीले वार्षिक 8 लाख वर्ग मिटर उत्पादन क्षमतामा उद्योग सञ्चालन गर्नेछ। 2 अर्ब 50 करोड भारु अर्थात् 4 अर्ब नेपाली रुपियाँमा पुँजी कम्पनी स्थापना हुने भएको छ। दुवै समूहले लगानी 50-50% हुने बताइएको छ। कारखाना 2023 अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। सङ्घ र प्रदेशको निर्वाचन अवधिभर 9 मुरे जलविद्युत आयोजनाको चर्चामा रहने गर्छ। दल र उम्मेद्वारले आश्वासन अनुसार आयोजना पहिले सकिसक्नुपर्ने थियो। आवश्यक बजेट विनियोजन र निर्माण प्रक्रिया अगाडि नबढाउँदा आयोजना अलपत्र छ। यसअघिका निर्वाचन जस्तै यसपटक पनि 9 मुरेको नारा बनेको छ। सरकारले यसलाई गौरवको आयोजना घोषणा गरेको छ। आयोजनाबारे कुरा हुने तर काम नहुने भएको छ। अर्घखाँची र प्युठानको सीमा सिद्धगङ्गा 6 9 मुरे परियोजना छ। यहाँबाट 281 मेगावाट विद्युत उत्पादन गर्न सकिने परियोजनाले जनाएको छ। पहिले जस्तै जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेद्वार परियोजना निर्माण पुरा गर्ने आश्वासन बाँडिरहेका छन्। उनीहरूले 9 मुरे बहुउद्देश्य जलविद्युत प्राथमिकता दिने बताइरहेका बेला परियोजना स्थलमा रहेका कार्यालयमा ताला लगाइएको छ। बजेट अभावपछि ताला लगाएर कर्मचारी काठमाडौँ फर्किसकेका छन्। नेपाल सरकारले लगानी गर्ने गरी 2 वर्ष अघि तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले यसको उद्घाटन गर्नुभएको थियो। यसको काम अगाडि बढाउन 37 करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो। हेलिकप्टरबाट गएर मैले उद्घाटन गरेको हुँ। एमाले प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका रायमाझीले भन्नुभयो यसका सबै कानुनी प्रक्रिया पुरा भइसकेका छन्। त्यस बेला विनियोजित बजेट फ्रिज भयो जसले गर्दा तलब खान नपाएपछि कार्यालयमा ताला लगाएर कर्मचारी फर्किएका छन्। परियोजनाका लागि 32 जना प्राविधिक दरबन्दी स्वीकृत भइसकेको छ। परियोजनासम्म पहुँच मार्ग निर्माण विस्तृत परियोजना प्रतिवेदनलाई पूर्णता र मुआब्जाका काम गर्नुपर्ने उहाँले बताउनुभयो। चालु वर्षमा ठेक्का लाग्छ होला उहाँले बताउनुभएको छ। स्थानीयका अनुसार परियोजनाबारे पञ्चायत कालदेखि नै चर्चा हुँदै आएको छ। प्रत्येक चुनावका बेला त्यसलाई प्रमुख नारा बनाउने गरिएको छ। 2 वर्ष अघि कार्यालय उद्घाटन हुँदा परियोजनाको काम अघि बढ्ने विश्वास पलाएको स्थानीय जुनबहादुर पुलामीले बताउनुभयो काम हुन्छ भन्ने धेरै आशा जागेको थियो। उहाँले भन्नुभयो अहिले काम ठप्प भयो, चुनाव जित्ने देखावटी काम गरेको जस्तो लाग्न थालेको उहाँले बताउनु भएको छ। झन्डै 2 वर्षपछि नेपाल आयल निगम नाफामा गएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सो अनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको। विगत 21 महिनादेखि घाटामा रहेको निगम असोज 30 गते अक्टोबर 16 नाफामा गएको हो। गत भदौदेखि पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर 1-15 अवधिमा निगमलाई 39 करोड रुपियाँ नाफा भएको थियो। कार्तिक 15 गतेदेखि नोभेम्बर 1 इन्धनको मूल्य बढेर आएकोले निगम नाफा 15 दिनको अवधिमा नोभेम्बर 1-15 घटेर 18 करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ। नाफा हुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गरेका छन्। गत अगस्त 16-31 असोज 15 अक्टोबर 1 इन्धनको मूल्य घटेर आएको थियो। 3 पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाउन मानेको थिएन। देशैभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा 7.5 अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ। ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र इन्टरनेट जडान गर्ने, निश्चित समयसम्मका लागि मर्मसम्हार सेवा समेत दिने गरी सञ्चालित ती परियोजना करिब 7.54 अर्ब रुपियाँ खर्च भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। दूरसञ्चार पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ प्राधिकरण मातहत रहेको ग्रामीण दूरसञ्चार विकास कोष मार्फत उक्त खर्च भएको हो। उक्त कोष अन्तर्गत 4 परियोजना सञ्चालित छन्, जसमध्ये 74 जिल्लामा सबै स्थानीय तह रहेका कार्यालय, ओडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र इन्टरनेट जडान गर्ने परियोजना सम्पन्न भइसकेको छ। लघु वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सर्वसाधारण पनि कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्न थालेका छन्। नेपाल राष्ट्र बैङ्कको निर्देशनपछि लघु वित्तले केन्द्रको सदस्यता लिएर ऋण लगानीको सूचना आदान प्रदान गर्न थालेपछि केन्द्रले खराब ऋणीलाई कालो सूचीमा राख्न थालेको। कार्तिक 18 गतेसम्म 39 ऋणी कालो सूचीमा परेका छन्। त्यसमध्ये साउन 1 भदौमा 4, असोजमा 15 र कार्तिकमा 19 जना कालो सूचीमा परेको कर्जा सूचना केन्द्रले जानकारी जानकारी दिएको छ। शेयर बजारमा फेरि उच्च अङ्कले वृद्धि भई 1950 को बिन्दु माथि लागेको छ। अघिल्लो साता दोहोरो अङ्कले ओह्रालो लागेर बन्द भएको बजार यो साता पहिलो दिन उच्च सुधारबाट सुरुवात भएको। आइतबार शेयर बजार नेप्से परिसूचक 43.20 अङ्कले उकालो लागेर 1965.36 को बिन्दुमा पुगेर रोकिएको छ। सेन्सिटिभ इन्डेक्स पनि 8.09 अङ्कले उकालो लागेर बन्द भएको छ। समग्रमा पहिलो दिन नेप्से 2.25% र सेन्सिटिभ इन्डेक्स 2.13% उकालो लागेको छ। आइतबार कारोबारमा आएका 13 उपसमूह मध्ये म्युचुअल फन्ड बाहेक बाँकी 12 उपसमूहको सूचक बढेको छ। लघुवित्त उपसमूहको सूचक सर्वाधिक 4.58% उकालो लागेको छ भने वित्त उपसमूहको परिसूचक 4% बढेको छ। यसै गरी जलविद्युत उपसमूहको परिसूचक 3% बढी र विकास बैङ्क होटल तथा पर्यटन व्यापार समूहको उपसूचक 2% बढेको छ। आइतबार 228 कम्पनीको 39,13,573 कित्ता सेयर खरिद बिक्री हुँदा 1,54,80,32,561 रुपियाँ बराबरको मात्रै कारोबार भएको देखिएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिदर 131.61 रुपियाँ, बिक्री दर 132.21 रुपियाँ, युरो 1 को खरिदर 131.19 रुपियाँ, बिक्री दर 131.71 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिदर 149.74 रुपियाँ, बिक्री दर 150.42 रुपियाँ, सिङ्गापुर डलर 1 को खरिदर 93.77 रुपियाँ, बिक्री दर 94.20 रुपियाँ, दक्षिण कोरियन ओन 100 को खरिदर 9.37 रुपियाँ, बिक्री दर 9.42 रुपियाँ, कुवेती दिनार 1 को खरिदर 428.80 रुपियाँ, बिक्री दर 426.73 रुपियाँ, र बहराइन दिनार 1 को खरिदर 349.10 रुपियाँ, बिक्री दर 350.69 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।